الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وقال موسى ربنا إنك آتيت فرعون وملأه زينة وأموالا في الحياة الدنيا ربنا ليضلوا عن سبيلك ربنا اطمس على أموالهم واشدد على قلوبهم فلا يؤمنوا حتى يروا العذاب الأليم. قال قد أجيبت دعوتكما فاستقيما ولا تتبعان سبيل الذين لا يعلمون. حضرت موسیٰ علیہ الصلوۃ والسلام نے فرمایا اے ہمارے رب، بے شک آپ نے فرعون کو اور اس کے سرداروں کو، ان کی اس کی قوم کو دنیا کی زندگی کی زینتیں اور اموال عطا کیے، مال عطا کیا او ہمارے رب، تاکہ وہ لوگ تیرے راستے سے لوگوں کو گمراہ کر دیں. ربنا اطمس علی اموالہم، اے ہمارے رب ان کے مالوں کو تباہ و برباد کر دے. وشدد علی قلوبی، اور ان کے دلوں کو سخت کر دے. فلا یؤمنو، کہ وہ ایمان نہ لائیں. حتی یروا العذاب الالیم، یہاں تک کہ دردناک عذاب کو دیکھ لیں. قال، اللہ نے فرمایا، قد اجیبت دعوتکما، تم دونوں کی دعا قبول ہو گئی. فاستقیما، اسی پر جمع رہنا. ولا تتبعان سبیل الذین لا يعلمون، اور نادانوں کی راہ مت چلو، ہرگز پیروی نہ کرنا ان لوگوں کی جو کچھ نہیں جانتے. پارہ نمبر 11 سورۃ یونس، سورہ نمبر 10 اور آیت نمبر 88 اور 89 آپ کے سامنے پڑھی گئی. اس آیت میں موسیٰ علیہ الصلوۃ والسلام اللہ سے کہہ رہے ہیں کہ آپ نے فرعون کو اور اس کی قوم کو زینت، لفظ زینت، دنیا کی جتنی بھی خوبصورت چیزیں ہیں، مال تو ہے ہی، سونا چاندی اور بہترین مکان، وہ سب، وہ اموال، اور دونوں لفظ جو استعمال کیے، زینتن، زینت کی کوئی حد نہیں، اموالن، مال کی بھی کوئی حد نہیں، بہت مال دیا. حالانکہ فرعون کے زمانے میں قارون بھی تھا، اور قارون کے مال کے بارے میں آتا ہے کہ اس کے خزانے کی چابیاں ایک جماعت اٹھا کر چلتی تھی. کتنا بڑا خزانہ ہوگا، کئی مائل کے اندر میں خزانہ تھا. آج بھی وہ بحر قارون سے مشہور ہے، آپ جا کر دیکھنا، ہم نے تو دیکھا ہے، جہاں قارون کو غرق کر دیا تھا وہاں تو سمندر بن گیا. ابھی اتنا بڑا سمندر کے لوگ پکنک کرتے ہیں، فشنگ کرتے ہیں. اس کو جہاں ڈبویا، اور حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا موسیٰ علیہ السلام کی بد دعا سے وہ زمین میں ڈھسا اور قیامت تک ڈھستا رہے گا، اس کے ڈھسنے کی اینڈ نہیں ہے، وہ چلتا رہے گا قیامت تک. اب قیامت کب آئے گی، کب موسیٰ علیہ السلام نے بد دعا کی، کب یہ گیا؟ آپ کبھی جاؤ तो वहां कोई वहां का रहने वाला बासिंदा उसको कहना हमें बुहैरे फिरौन कारून के पास जाना है, कारून जहां दसा तो वो समंदर कहां है। फिर वहां से आगे उसके बाद 100 साल उसके बाद वालों ने उसकी शक्ल का एक बंगला बनाया था कि कारून का ऐसा बंगला था। हम तो गए वहां तो सिक्योरिटी वगैरह होती है अंदर में, लेकिन अंदर में तो वैसे ही पीजन ने अंडे रखे हुए हैं, सब वैसे ही खाली पड़ा हुआ है, बहुत पुराना है। लेकिन वहां पर तो समंदर बन गया है, बहुत बड़ा समंदर जैसा है वो जगह। तो उसके पास इतना खजाना था, फिरौन तो बादशाह था, जिसको खुद अल्लाह कह रहे हैं, मूसा अलैहि सलाम कह रहे हैं जीनतन व अमवालन, दुनिया की जिंदगी का सब कुछ उसको दिया है। रब्बना ए हमारे रब, तूने इसलिए दिया कि तेरे रास्ते से गुमराह करें? ये बात अगर कोई अल्लाह को कह सकता है तो मूसा अलैहि सलाम ही कह सकते हैं, तूने इसलिए दिया इनको? अल्लाह को नबी मूसा अलैहि सलाम से बड़ी मोहब्बत थी, इसीलिए अपने साथ बात करने के लिए पहाड़ पर मूसा अलैहि सलाम को चूज किया। वकल्लम अल्लाह मूसा तकलीमा, मूसा अलैहि सलाम अल्लाह से हर वक्त बात किया करते थे, आवाजें आती थी चारों तरफ से। एक नबी है हजरत मूसा अलैहि सलाम सिवाय नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के, नबियों में हजरत मूसा है जो स्पेशल अपने जगह से छोड़कर पहाड़ पर जाते थे और अल्लाह से गुफ्तगू करते थे, बात करते थे, जिसको अल्लाह ने कुरान में जिक्र फरमाया। इसलिए कुरान में अल्लाह ने फरमाया वस्तनातुक लिनफ्सी, मैंने ए मूसा तुमको अपने लिए पसंद किया है, और अल्लाह जिसे पसंद कर ले। दूसरी जगह फरमाया वालकैतु अलैका मुहब्बतन मिन्नी, मैंने खास अपनी रहमत तुझ पर डाली है। और ये सवाल बाद मुफस्सिरीन कहते हैं इसका तर्जमा ये होता है ए हमारे रब, तूने इसलिए उनको मार दिया ताकि ये तेरे रास्ते से गुमराह कर दें। युदिल्लु अन सबीली, हजरते मूसा अलैहि सलातु वस्सलाम बड़े जलाली थे, बड़े जलाली, दुआ कर बद्दुआ कर रहे, रब्बना अतमिस अला अमवानिहिम, ए हमारे रब ये जितना माल है इनके पास सब माल को तू खत्म कर दे, तबाह कर दे, बर्बाद कर दे। नबी मूसा दुआ बद्दुआ कर रहे हैं और इनके दिलों को सख्त कर दे। अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह तआला अनु अबुल आलिया मुफस्सिर कुरान हजरत इकरमा और सब फरमाते हैं अल्लाह पाक ने हजरत मूसा अलैहि सलाम की बद्दुआ से उनकी हर चीज पत्थर बन गई, कंकर बन गई थी, उनके जवाहरात, उनके मोती, उनका सोना, यहां तक कि उनका राइस, बाली, सब कुछ कंकर पत्थर बन गए थे हजरत मूसा अलैहि सलाम की बद्दुआ। और मुफ्ती शफी साहब ने मारिफुल कुरान में लिखा कि हजरत अब्द उमर इब्न अब्दुल अजीज के जमाने में फिरौन के जमाने की एक बैग मिली जिसके अंदर में अंडे और एक रिवायत में है चने थे या एक रिवायत में है बादाम थी। ये अंडे भी और बादाम और चने भी कंकर की शक्ल में थे, कंकर बन गए, कंकर। रब्बना अतमिस, ये लफ्ज अल्लाह ने इस्तेमाल फरमाया कौम लूत के लिए भी, हजरत जिब्रील अलैहिस्सलाम, मीकाईल अलैहिस्सलाम और कुछ फरिश्ते हजरत लूत अलैहिस्सलाम के मकान में आए, और ये लूत अलैहिस्सलाम की कौम जो है वो लिबातत का काम, गे का काम करती थी, तो वो लोगों ने हजरत लूत की बीवी है वो कौम के साथ थी, जाकर घर का सारा सीक्रेट बता देती थी, इसलिए अजाब में नबी की बीवी को भी अल्लाह ने नहीं छोड़ा। जब कोई नबी का नाफरमान बनता है तो चाहे बीवी हो या बेटा हो, जैसे नूह अलैहि सलाम का बेटा, उसको भी तबाह कर दिया जाता है, छोड़ता नहीं अल्लाह किसी, चाहे नबी का बेटा हो चाहे नबी की बीवी हो। قرآن میں سارا ذکر موجود ہے. جا کر بتلا دیا کہ گھر میں خوبصورت نوجوان آئے ہوئے ہیں اور اس کو نہیں پتا تھا کہ یہ جبرائیل ہے یہ میکائیل ہے, لیکن یہ تو خوبصورت شکل میں آئے ہوئے تھے نا. اور ملاقات بھی کہاں کر کے گئے تھے, قرآن اس کا ذکر کر رہے ہیں. پہلے ابراہیم علیہ السلام کے پاس آئے اور یہ نیفیو ہوتے لوط علیہ السلام ابراہیم علیہ السلام کے, تو ابراہیم علیہ السلام کو بھی پتا نہیں تھا کہ یہ جبرائیل اور میکائیل ہے. جلدی سے قرآن میں اللہ نے فرمایا بکرے کو بھون دیا اور سامنے لا کر رکھ دیا. یہ مہمانی کی حضرت ابراہیم علیہ السلام کی. ہماری طرح چائے پیو گے, کھانا کھاؤ گے, کھانا نہیں کھاؤ گے, پہلے سے نہ کہہ دیتے ہو, پوچھتے نہیں تھے, بغیر پوچھے لا کر. یہ عرب کی مہمانی ہے, سامنے رکھ, کھانا نہیں کھانا ان کی مرضی ہے, سامنے رکھ دیا, بوندا ہوا. تو جبرائیل علیہ السلام نے فرمایا ہم تو وہ لوگ ہیں جو کھانا نہیں کھاتے, ہم تو فرشتے ہیں. تب ابراہیم علیہ السلام سمجھی یہ تو جبرائیل اور میکائیل ہے, ورنہ مہمانی پوری, تیاری, سب کچھ. اس وقت بشارت دی تھی اللہ, آپ ہم نے اللہ نے ہم کو بھیجا ہے آپ کو بشارت دینے کے لیے کہ آپ کے گھر میں بیٹا پیدا ہوگا. عمر ہے 100 سال کی اس وقت ابراہیم علیہ السلام کی, اور بیٹا اسماعیل کی بشارت دی گئی تھی, وَبَشَّرْنَاهُ بِغُلَامٍ حَلِيمٍ. کام جاتے لوط علیہ السلام, دونوں ایک ساتھ سفر کر رہے تھے لیکن لوط علیہ السلام الگ چلے گئے اللہ کے حکم سے, ابراہیم علیہ السلام الگ رہے. وہاں گئے تو خوبصورت تھے, جبرائیل علیہ السلام تو فرشتے ہیں, نور ہے, لیکن انسانی شکل میں آئے. کتنی بار آئے نبی علیہ الصلوۃ والسلام کے سامنے انسانی شکل میں, صحابہ بھی نہیں پہچان سکے, جیسے میں نے گزشتہ آپ نے سنا ہے جبرائیل علیہ السلام کا واقعہ. خوبصورت بیوی نے جا کر گاؤں والوں کو کہہ دیا بہت اچھے لونڈے آئے ہیں, بہت اچھے نوجوان آئے ہیں, چلو. وہ سارے نوجوان تو ایسا تلاش کرتے تھے, یہ کام ہی بدکاری کا کرتے تھے, آگے چاروں طرف کا دروازہ کھولو. تو حضرت لوط علیہ السلام نے فرمایا تمہیں عورتیں نہیں ملتی ہیں, تم شادی کر لو, کتنی عورتیں یہ. تو حضرت جبرائیل علیہ السلام نے فرمایا دروازہ کھول دو, ان کو آنے دو, آنے دو اس کو, انہیں پتا نہیں ہم کون ہیں. اس وقت جیسے ہی وہ انسانی شکل دیکھ کر اندر میں آئے پکڑنے کے لیے, تو جبرائیل علیہ السلام نے اپنا ایک پر مارا جس کو ذکر قرآن میں فتمسنا اعینہم, ان کی آنکھ ختم ہو گئی, اندھے ہو گئے. یہ تمسس وہاں پر بھی یہی ذکر ہے, فتمسنا اعینہم, ایک پر مارا. اور پھر وہ تو عذاب لے کر ہی آئے تھے, پھر اپنی یہ آخری انگلی ہے نا اس سے زمین کو اٹھایا, اوپر لے گئے پوری زمین پر, جہاں قوم لوط رہتی تھی ان کو اٹھایا پوری زمین کے ساتھ, زمین کے ساتھ, خالی لوگوں کو نہیں, زمین کے اوپر جو رہتے تھے مکان سب کچھ. یہاں تک کہ تفسیر مظہری میں قاضی ثناء اللہ صاحب پانی پتی فرماتے ہیں کہ پہلے آسمان کے فرشتوں نے ان کے مرغ کی آواز کو بھی سنا ہے. اب بتاؤ زمین کتنا قریب لے گئے, پھر جا کر پلٹ دیا, زمین میں ٹھسا دیا. اسی لیے امام اعظم ابو حنیفہ فرماتے ہیں کہ اسلام میں اگر کوئی یہ کام کرے اور اسلامک اگر حکومت ہو, اسلامی ممالک ہو, تو اس کو پہاڑ پر لے جاؤ وہاں سے گرا دو. اگر اسلامی حکومت جس کا ذکر اللہ نے قرآن, تو وہاں پر بھی اللہ نے لفظ استعمال فرمایا فتمسنا, جیسے یہاں ربنا اطمس, تباہ و برباد, ختم. علی اموالہم, ان کے مالوں کو, وشدد علی قلوبہم, اور ان کے دلوں کو باندھے. اب ہدایت نہیں, اب ایمان نہیں, یہ بدعا تھی حضرت موسیٰ علیہ الصلوۃ والسلام کی. کب تک؟ فلا یومنو, وہ ایمان نہ لائے یہاں تک کہ عذاب کو دیکھ لیں, ایمان ہی نہ ملے, عذاب نظر آ جائیں, اللہ تیرا عذاب. اب ایک سوال ہوتا ہے کہ نبی دنیا میں آتا ہے لوگوں کی رہنمائی کرنے کے لیے, لوگوں کے دلوں کو سافٹ کرنے کے لیے, یہاں کیسے حضرت موسیٰ علیہ السلام نے کہہ دیا وَاشْدُدْ عَلَىٰ قُلُوبِهِمْ, اللہ ان کے دلوں کو سخت کر دے. نبی تو آتا ہدایت کے لیے, ایمان کے لیے, یہاں تو ایمان نہ ملے اس کی بد دعا کر دی گئی. ایک سوال قائم ہوتا ہے, اس کا جواب. بعض مفسرین نے یہ فرمایا کہ نبی ہر وقت ہدایت کو لے کر آتا ہے, محنت کرتا ہے, محنت کرتا ہے, لیکن جب وحی کے ذریعے سے یا اشارے سے پتا چل جاتا ہے کہ اب یہ قوم سدھرنے والی نہیں ہے, تب جا کر نبی بد دعا کر دیتا ہے اس قوم کے لیے, جیسے حضرت نوح علیہ الصلوۃ والسلام نے بد دعا کی 950 سال کے بعد, رب لا تذر علی الکافرین علی الارض کافرین دیارا, زمین پر کوئی کافر باقی نہ رہے. بد دعا کی حضرت نوح علیہ السلام نے 950 سال کے بعد, جب دیکھا کہ اب یہ لوگ ایمان پر آنے والے نہیں ہیں. اسی طرح نبی موسیٰ علیہ السلام نے دیکھا کہ اب یہ ماننے والے نہیں ہیں, ظلم پر, جیسے اللہ آگے بیان کریں گے, ظلم پر اور دشمنی پر اتنے آ گئے تھے کہ اب کوئی راستہ ہی نہیں تھا. جیسے بدر کے لڑائی میں پکڑے گئے بہت سارے قیدی, مکہ کے 70 پکڑے گئے, موسیٰ علیہ السلام تو تھے ہی جلالی, 70 قیدی پکڑے گئے, لایا گیا ان کو مدینہ منورہ میں, تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے مدینہ منورہ نے مسجد نبوی صلی اللہ علیہ وسلم میں پوچھا صحابہ سے, ابو بکر تمہاری کیا رائے ہے؟ اس لیے کہ نبی علیہ الصلوۃ والسلام ہر وقت فرماتے تھے تم دونوں کی رائے میری رائے ہے, تم دونوں کسی معاملے پر جمع ہو جاؤ تو میں اس پر راضی ہوں, ہر وقت مشورہ ہے. اس لیے ترمذی شریف کی روایت ہے, کوئی رات نہیں گزرتی تھی کہ اللہ کے رسول صلی اللہ علیہ وسلم مسجد نبوی میں بٹھا کر ہم سے مشورہ نہ کرتے ہو. امام الانبیاء مشورہ کر رہے ہیں ابو بکر صدیق اور عمر فاروق سے, بہت محبت کرتے تھے. ایک مرتبہ مسجد نبوی میں داخل ہوئے, ادھر ابو بکر ہے, ادھر اس طرح ہاتھ رکھ کر صحابہ کرام دیکھ رہے ہیں, اللہ جیسا کہ ایک چاند ہے اور دونوں طرف ستارے ہیں, فرمایا جس طرح ہم اس طرح آج داخل ہو رہے ہیں اسی طرح ہم جنت میں بھی ایسے ہی داخل ہوں گے, یہ فرمایا. بہت محبت کرتے تھے ابو بکر صدیق اور عمر فاروق رضی اللہ. بتاؤ ان قیدیوں کے ساتھ کیا کرنا ہے؟ تو ابو بکر صدیق رضی اللہ عنہ فرمایا سب سے رینسم فدیہ لے لو اور ان کو چھوڑ جاؤ. حضرت عمر فرماتے نہیں, یہ جتنے بھی ہیں ان کے رشتہ دار مدینہ میں ہجرت کر کے آ چکے ہیں, ہر ایک کو سپرد کر دو, کسی کا ماموں ہے, کسی کا بھائی ہے, کسی کا چچا ہے, ہر ایک رشتہ دار کو ان کے رشتہ دار سپرد کر دو اور گلے سے ختم کر دو, یعنی قتل کر دو, بس ان کو باقی نہیں رکھنا ہے. یہ رائے کس کی تھی؟ حضرت عمر کی. تو اس وقت نبی کریم صلی اللہ علیہ وسلم, حالانکہ قرآن کے اشارے سے ملتا ہے کہ اللہ کو بھی حضرت عمر کا مشورہ پسند تھا, اسی لیے حدیث میں آتا ہے کہ اللہ کے رسول فجر کے بعد رو رہے تھے, بہت رو رہے تھے. حضرت عمر تشریف لائے, اللہ کے رسول صلی اللہ علیہ وسلم کیوں رو رہے؟ فرمایا عذاب اتنا قریب آ چکا تھا مسجد نبوی کے کہ اللہ پاک نے اب حفاظت کر لی اور عذاب واپس چلا گیا, کہ عمر تیری رائے اللہ کی رائے بھی ایسی ہی تھی, ان کو ختم کر دو. کیوں؟ اس لیے کہ احد میں 70 بڑے بڑے صحابہ شہید ہو گئے, اگر ان کو ختم کر دیتے تو یہ حال نہ ہوتی اور کا, لیکن سب مصلحت تھی اللہ کی. اس وقت نبی علیہ السلام نے فرمایا عمر تم تو حضرت موسیٰ اور نوح علیہ السلام کی طرح ہو, اور ابو بکر تم حضرت ابراہیم اور حضرت عیسیٰ علیہ السلام کی طرح ہو. حضرت ابراہیم نے حضرت عیسیٰ نے کیا کہا؟ ان تعذبہم فانہم عبادک وان تغفر لہم فانک انت العزیز الحکیم. اور حضرت موسیٰ اور حضرت نوح علیہ السلام ختم کر دو, بس. یہ اس وقت مثال دی تھی نبی علیہ الصلوۃ والسلام نے ابو بکر کو اور عمر فاروق کو.
وَسْدُدْ عَلَىٰ قُلُوبِهِمْ.
بدعا کی حضرت موسیٰ علیہ الصلوۃ والسلام نے یہاں سے امام ابو بکر جساس رحمت اللہ علیہ اپنی تفسیر میں دو عجیب بات بیان فرماتے ہیں. فرمایا دعا کرنے والے موسیٰ ہے اور آمین کہنے والے کون ہے؟ حضرت ہارون ہے. موسیٰ علیہ السلام دعا کر رہے ہیں. اس سے مسئلہ نکالا کہ اگر ایک آدمی دعا کرے اور سارے آمین کہے تو آمین کہنے والے کو بھی وہی ثواب ملے گا جو دعا کرنے والے کو ملے گا. درجے میں دونوں برابر ہے، دونوں برابر ہے. اور یہی بات امام بکر جساس نے دوسرا مسئلہ بیان فرمایا کہ امام سورت فاتحہ پڑھے نماز میں اور مقتدی آمین کہے تو اس کے آمین پر اس کو بھی پوری سورہ فاتحہ پڑھنے کا ثواب مل جائے گا، اس کو پڑھنے کی ضرورت نہیں ہے. لیکن آمین کا معنی ہے اللہ استجب دعا آنا، ہماری دعا قبول فرما دے. تو آہستہ امام ابو حنیفہ رحمت اللہ علیہ کے یہاں لفظ آمین آہستہ سے کہی جاتی ہے امام کے پیچھے، باقی امام کی یہاں زور سے ہے. ہمارے امام ابو حنیفہ فرماتے ہیں ادعوا ربکم تضرعا وخفیہ، تم دعا کرو تو آہستہ سے کر لو. دونوں ثابت ہے، زور سے اور آہستہ. اگر موقع ہو، مجمع ہو جہاں زور سے دعا کی ضرورت ہو تو زور سے دعا کر لے، لیکن آدمی اکیلا ہو، ایسی جگہ ہو جہاں پر ضرورت نہیں ہے تو پھر آہستہ دعا کر لو. دونوں ثابت ہے. نماز میں امام اعظم امام ابو حنیفہ فرماتے ہیں بڑے بڑے صحابہ کرام جو ہے کبھی زور سے آمین نہیں کہتے تھے، ابو بکر صدیق، عمر فاروق، عثمان اور علی جو بڑے ہیں، جو نبی علیہ السلام کے پیچھے کھڑے ہوئے. ہاں وہ صحابہ کرام جس کو صغار چھوٹے صحابہ کرام کہتے ہیں، ان لوگوں نے بہت ساری ایسی حدیث کو باقی رکھنے کے لیے کہ لوگ بھول نہ جائیں، اس لیے اس پر عمل کرنا شروع کیا. بعد میں لوگوں نے اس کو ضروری سمجھ لیا، یہاں تک کہنے لگے کہ احناف نعوذ باللہ یہودیوں کی طرح ہے کہ وہ آمین زور سے کہنے سے چیڑ کرتے ہیں، حالانکہ کوئی چیڑ نہیں کہتا ہے. یہ تو ایک فرض ہے زور سے کہنا، اور آہستہ کہنا نہ واجب ہے نہ سنت ہے، ایک مستحب ہے. آدمی یہ فضیلت ہے، اولا اور غیر اولا ہے، کہو نہ کہو، یعنی آہستہ کہو زور سے کہو، لیکن ہم فالو کرتے ہیں امام ابو حنیفہ کا، کچھ احادیث کی وجہ سے اس اعتبار سے آہستہ کرتے ہیں، ورنہ کوئی کسی سے چیر نہیں کرتا. اب ایک معمولی چیز کو ضروری سمجھ لینا تو پھر گناہ ہو جاتا ہے. اس لیے امام ابوبکر جساس فرماتے ہیں کہ امام اف ریسائٹ سورۃ الفاتحہ اینڈ مقتدی سیز کوائٹلی آمین، اور اس کی آمین فرشتوں کی آمین کے ساتھ مل جاتی ہے، تو اللہ اس کے سارے گناہ کو معاف کر دیتا ہے. تیسری بات یہاں پر جو بیان کی جا رہی ہے، قال قد اجیبت دعوتکما، تمہاری دعا قبول ہو گئی. یہ تو اللہ نے اسی وقت کہہ دیا تمہاری دعا قبول ہو گئی، لیکن قبولیت کا اظہار کب ہوتا ہے؟ 40 سال کے بعد. 40 سال تو فرعون جی رہا ہے، ابھی کہہ تو دیا ہاں ختم سب کچھ، لیکن 40 سال کے بعد دعا قبول ہوتی ہے. اس سے معلوم ہوتا ہے کہ آدمی کو دعا یقین کے ساتھ کرنی چاہیے، قبول ہو نہ ہو ہمیں دعا کرتے رہنا چاہیے. اسی لیے حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ فرماتے ہیں مجھے دعا کی قبولیت کی فکر نہیں ہے، مجھے دعا مانگنے کی فکر ہے. دعا کی قبولیت کی فکر نہیں ہے، قبول ہو نہ ہو، لیکن دعا میں مانگتا رہوں گا اس کی مجھے فکر ہے کہ اللہ مجھے دعا مانگنے والوں میں سے بنا دے. اس لیے کہ جو دعا مانگتا رہتا ہے تو نبی علیہ السلام نے فرمایا وہ اللہ کا محبوب بن جاتا ہے، اس کی دعا قبول ہو جاتی.
इसलिए छोटी मोटी जब भी मौका मिले दुआ करते रहना चाहिए, एक फन और जोक न बना दे। हम लोग क्या करते हैं, कुछ मांगा न मांगा, इमाम ने मांगा उसके साथ मांग लिया, इमाम ने हाथ फेर दिया उसके साथ फेर दिया। कभी लंबी दुआएं अपनी तरफ से मांगने की तौफीक नहीं होती। व्हेनेवर वी गेट्स टाइम वी हैव टू रेज आवर हैंड्स। अल्लाह को दुआ मांगने वाला बहुत पसंद है, बहुत पसंद है। कबूलियत फौरन हो बाद में हो, नबी अलैहिस्सलाम का फरमान है इज़ अल्लाह विल एक्सेप्ट योर दुआ सेम टाइम व्हेन अ पर्सन आस्क्स अ दुआ सेम टाइम दुआ एक्सेप्टेड, या अल्लाह पाक उस दुआ के बदले में कुछ और चीज दे देता है। दुआ कुछ और मांगी अल्लाह कुछ और देता है, क्योंकि अल्लाह ने इंसान को बनाया, ही नोज एवरीथिंग। इसके लिए अगर मैं छप्पर फाड़ के दे दूंगा तो ईमान भी छोड़ देगा, इसलिए अल्लाह पाक उसकी जगह कुछ और उसको बंदोबस्त कर देता है कि उसको एक्सीडेंट से बचा लेता है, या और जलने और हाउस के जलने से या और बड़ी मुसीबत से अल्लाह उसको बचा लेता है। और अगर ये न भी हुआ तो कयामत के दिन ये जन्नत में जाने से पहले अल्लाह उसे कहेगा तूने ये दुआ की थी, वो कहेगा हाँ, फरमाए इस फुला गम से नजात की दुआ की थी, मैंने तेरी दुआ कबूल कर ली थी। कहा हाँ अल्लाह आपने दुआ कबूल कर, फुला भी कबूल कर ली, फुला भी कबूल कर ली, फुला भी कबूल कर ली, लेकिन फुला दुआ मैंने तेरी कबूल नहीं की। हाँ अल्लाह पाक तूने मुझे मुसीबत में ही बाकी रखा, मैं दुआ करता रहा लेकिन मेरी मुसीबत नहीं हटी, मेरी परेशानी नहीं हटी। कहा मैंने तेरी दुआ को कबूल नहीं किया था, उसका जखीरा आज मैंने कयामत में बना दिया है, जा देख ले कितनी बड़ी नेमत अल्लाह तुझे दे रहा है। तो वो कयामत के दिन कहेगा काश के मेरी दुनिया में एक भी दुआ कबूल ना होती, आज मुझे मिल जाता है, इतनी बड़ी नेमत अल्लाह उसको दे देगा, यकीनन तीनों में से एक मिलेगा। ये अल्लाह के नबी का फरमान है। अंबिया अलैहिस्सलाम को देखो, ज़करिया अलैहिस्सलाम ने 95 ईयर्स में अल्लाह बदला, अल्लाह उनको औलाद लड़का दे रहा है, यहया अलैहिस्सलाम रब्बी ला तज़रनी फरदा वअंत खैरुल वारिसीन 95। तो क्या उन्होंने पहले दुआ नहीं की होगी जवानी में? हम शादी कर लेते 20-25 में तो क्या उन्होंने शादी नहीं की थी? उन्होंने शादी की तब से दुआ कर रहे थे, कर रहे थे। जब उम्र 95 ईयर्स पर पहुंची तब अल्लाह लड़का दे रहा है। इब्राहिम अलैहिस्सलाम ने दुआ नहीं की थी, उनको बच्चा मिल रहा है जब 120 साल की उम्र हो रही है, एक रिवायत में 100 साल की उम्र हो रही है। इब्राहिम अलैहिस्सलाम ने दुआ की रब्बना वबअस फीहिम रसूला, या अल्लाह मक्का में कोई रसूल भेज दे। 5 साल के बाद दुआ कबूल हुई। कितने साल के बाद? इतनी देर के बाद। मालूम होता है कि 5,000 साल कब दुआ कर रहे हैं, कब कबूल हुई, 5,000 साल के बाद। मालूम होता है दुआ तो इंसान को करना चाहिए, कभी भी कबूल होगी, हो ना हो आखिरत में तो मिलने वाली है, हमेशा याद रखना। इसलिए यहां पर भी कहा काल कद उजीब दावत कुमा, तुम्हारी दुआ मैंने सुन ली, फस्तकीमा उस पर जमे रहना। क्या मतलब? अब इनकी सिफारिश नहीं करना, अब आकर ले चल माफ कर दे फिर, ऐसा नहीं कहना, जमे रहना। यही बात नूह अलैहिस्सलाम को भी कही थी, फस्तकीमा वला तत्तबियान सबील अल्लज़ीन ला यालमून, इनका फॉलो नहीं करना, छोड़ दो, ये कुछ नहीं जानते। وَجَاوَزْنَا بِبَنِي إِسْرَائِيلَ الْبَحْرَ, हमने पार कर दिया बनी इसराइल को समंदर से, बहरे कुलजुम पार कर दिया। देखो मूसा अलैहिस्सलाम अपनी कौम से निकले, चलते 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 दरिया समंदर के पास पहुंचे, आगे समंदर है, उधर फिरौन को पता चलता है, फिरौन अपने 12 लाख का लश्कर लेकर आता है पीछे, तो ये कौम बनी इसराइल उनको देखती है तो कह रही है या मूसा
अब क्या होगा, आगे समंदर है और पीछे दुश्मन है, अब हमारा क्या होगा।
जिनसे बचकर निकले थे वो तो पीछे आ गए, हम कैसे जाएंगे। अल्लाह ने दूसरी जगह पर, जैसे मैंने पहले भी कहा था, 46 जगह पर अल्लाह ने मूसा अलैहि सलाम का जिक्र फरमाया, उनके वाकिए का। दूसरी जगह अल्लाह ने फरमाया अनिद्रिब बियसाकल बहर, ये तेरे हाथ में लकड़ी है ना मूसा। पहले तो जवाब दे दिया अपनी कौम को, इन मई रब्बी सयहदीन, मेरा रब मेरे साथ है, वो मुझे रास्ता दिखा देगा, फिक्र नहीं करो। अब अल्लाह रास्ता दिखा रहा है, अनिद्रिब बियसाकल बहर, अपनी लकड़ी को मारो पानी में, समंदर में। इतनी लकड़ी है, असा जिसको बोलते हाथ में पकड़ कर चल, ऐसा मारा तो समंदर तो कितना ठाट मारता हुआ, कहां उसकी एंड है। यहां लकड़ी मारी एक जगह में, अल्लाह ने 12 रास्ते बना दिए, इधर से लेकर उधर तक 12 रास्ते। और रास्ते भी अजीब, वो पानी दीवार की तरह, कत्तौदिल अजीम फनफलक मिन कुल्ली फिरकिन कत्तौदिल अजीम, वो पानी पहाड़ की तरह हो गया और पानी कांच की तरह नजर आता है, गोया वो कांच की तरह खड़ा हो गया। अब 12 उनका खानदान था, हर रास्ते पर एक खानदान चल रहा है, 12 कबीले थे, हर रास्ते पर एक कबीला आपस में बातचीत करते 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 समंदर से पार हो गए। ये क्यों किया, ताकि एक दूसरे का गम भी ना हो कि उसका वो दूसरा ग्रुप तो गर्क हो गया, हम बच गए, उसका क्या होगा, इसका भी। फरमाया कोई गम नहीं, तुम एक दूसरे को कांच की तरफ देख सकते हो कि कैसे गुजर रहे हैं एक तरफ से लेकर दूसरी तरफ तक। कत्तौ दिल अजीम, जिसका जिक्र अल्लाह कुरान में फरमाते, 12 रास्ते कर दिए। अल्लाह की कुदरत तो देखो, कोई मुश्किल है उसके लिए। आगे देखना अल्लाह क्या कह रहे हैं, निकल गए। अब फिरौन अपने घोड़े पर खड़ा है, बैठा हुआ है। अब वो देखे ये तो सारे निकल गए, हम क्या करेंगे। सारा लश्कर पूरा उसका आर्मी के साथ, बास तफसीरों में लिखा है जैसे काजी सनाउल्लाह साहब पानीपत वगैरह, वो कूदना नहीं चाहता था, उसका घोड़ा पीछे हट रहा था पीछे, वो खुद अंदर कूदना नहीं चाहता, हो सकता है पानी मिल जाए डूब जाए, डर रहा था। बास तफसीर से मिलता है कि हजरत जिब्राइल अलैहिस्सलाम फीमेल हॉर्स पर आए, उसको देखते हुए फिरौन के घोड़े ने उसका फॉलो किया और वो अंदर में कूदा। तो जब फिरौन कूदा तो उसका लश्कर पूरा अंदर में चलने लगा, मिडल ऑफ द समंदर में पहुंचे, वो पहाड़ की तरह जो पानी खड़ा था ऊपर गिरा, सब गर्क हो गए, सब खत्म हो गए। कोई बात, 12 लाख आदमी एक सेकंड में खत्म हो गए। वजा वजना भी बनी इसराइल अल बहर, बनी इसराइल पर कैसी कैसी नेमतें अल्लाह पाक ने उतारी है, इसलिए कि बनी इसराइल अल्लाह को बड़ी महबूब कौम थी, उन्हीं के लिए तो आसमान से खाना आता था मन्नो सलवा आसमान से आता था, पकाने की जरूरत नहीं, हम भेजेंगे आसमान से। 40 साल तक आता रहा, खाते रहे, जिसका जिक्र अल्लाह कुरान में पहले से बार, या बनी इसराइल उस गुरु नेमत अल्लाह अलैकुम, याद करो उस नेमत को जो अल्लाह ने तुमको दी है। कैसी नेमत, वो वादी टी में जब मूसा अलैहिस्सलाम ने कहा हमें फुला गांव में जंप करना है, हम नहीं जाएंगे, मूसा तुम और तुम्हारे रब जाओ, हम नहीं जाएंगे वहां लड़ने के लिए, तुम जाओ, हम तो इन्नहा हुना काइदून, यही बैठेंगे, जाओ तुम। ना कह दिया हजरत मूसा अलैहि सलाम को, हम नहीं आएंगे, जाओ तुम कौम जब्बारीन के पास, हम दाखिल। अरे तुम चलो तो सही, अल्लाह उनको खत्म कर देगा। नहीं नहीं नहीं, तुम जाओ, वो निकलेंगे तब हम जाएंगे, ऐसी कौम थी। तो अल्लाह पाक को आया गुस्सा, एक वादी के अंदर में 40 साल घूमते रहे, सुबह चलते थे शाम में वही होते थे, लेकिन 40 साल में कपड़ा भी तो चाहिए ना, खाना भी तो चाहिए, पानी भी चाहिए, सब कुछ, नाखून भी बड़े हो जाते ना, बाल भी कहां काटेंगे। अल्लाह पाक की नेमतों को देखो,
ना नाखून बड़े हुए, ना बाल बड़े हुए, बल्कि कपड़े भी बिल्कुल नए नए, पानी भी इंतजाम, खाने का भी इंतजाम, सब कुछ एक जगह में 40 साल तक। इब्न कसीर रहमतुल्लाह अलैह फरमाते हैं सबसे महबूब कौम थी, सब कुछ अल्लाह ने उनको दिया, लेकिन अल्लाह की बड़ी नाफरमानी, यही जो आज मौजूद है, जिसको हम यहूदी कहते हैं, ये बनी इसराइल है, इसराइल में रहने वाले बनी इसराइल, अल्लाह की बड़ी नेमतें थी उसकी, ये उसी नस्ल से जिसका जिक्र अल्लाह बार बार करता है कुरान, एक जगह पर नहीं 46 जगह अल्लाह ने सारी जगह पर इसका जिक्र फरमाया, फरमाया वजावजना बिबनी इसराइल अल बहर فَأَتْبَعَهُمْ فِرْعَوْنُ وَجُنُودُهُ بَغْيًا وَعَدْوًا, फिरौन और उसके कौम ने फॉलो किया उनका कि जाकर उनको समंदर के उधर जाकर खत्म करेंगे, बगियों वादुआ, ये बड़े जालिम, बगिया के माना है जबान से गालियां देने वाले, अदुआ के माना है अपने हाथों से पैर से जुल्म करने वाले, बगिया जबान से भी नफरत करते थे और अपने हाथों से भी जुल्म करते थे कि बनी इसराइल तो हमारे गुलाम है, ये कैसे भाग रहे हैं, हमारा काम कौन करेगा, बगियों वादु, लेकिन हत्ता इदा अदरकहुल गर्क, पानी उनको मिल गया, गर्क हो गए, अब क्या कह रहा है, काल आमंतु अन्नहु, अब फिरौन कह रहा है काल आमंतु अन्नहु, ऊपर आपने बद्दुआ पढ़ी थी हजरत मूसा अलैहि सलाम, क्या कहा था, वश्दुद अला कुलूबिहिम, उसके दिलों को बांध देना, फला यूमिनु, ईमान न लाए, हत्ता यरुल अजाब, इसका यहां देखो, जैसा ही अजाब देखा डूबने का, तो फिरौन कह रहा आमंतु, मैं ईमान लाया, किस पर, अन्नहु ला इलाहा इल्ला, उस अल्लाह पर के जिस पर बनी इसराइल ईमान लाए हैं। मालूम होता है कि बनी इसराइल तो बिल्कुल मजलूम और गरीब कौम थी, लेकिन फिरौन इतना बड़ा बादशाह था कि उसका गुरूर मिल गया, आज कह रहा है बनी इसराइल जिस पर ईमान लाई उसी पर मैं भी ईमान लाता हूं। मालूम होता है अल्लाह पाक कभी माल और दौलत वालों को अजाब देकर बतलाता है कि देख तेरी हालत होगी, गरीबों को देख कैसे कामयाब हो, वाना मिनल मुस्लिमीन, और मैं मुसलमान में से बन रहा, फरमा बरदार हूं मैं से, तेरी मेरी शरीफ की हदीस है, जिब्राइल अलैहिस्सलाम आए ना ऐसा और मिट्टी ली मुंह ऐसा हाथ भरकर उसके मुंह में ठोसा, उसके मुंह में डाली ताकि ये कलमा ही न पड़े, लेकिन अगरचे बहुत सारे सवालात कायम किए हैं इब्न अरबी रहमतुल्लाह अलैह ने इस रिवायत, लेकिन रिवायत के मुताबिक हम कहेंगे इब्न अरबी का जवाब कमजोर हो जाएगा, चूंकि हदीस मौजूद है अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया कि जिब्राइल ने, क्यों, इसलिए कि कुरान में दूसरी जगह भी फलम्मा राव बासना, जब अजाब सामने आ जाए अल्लाह का मरते वक्त, उस वक्त अब ईमान भी मोतबर नहीं, अब तोबा भी मोतबर नहीं, अब कुफर भी मोतबर नहीं, मेरी बात नहीं समझे, कुफर भी मौत, क्या मतलब, यानी मोमिन अपनी जबान से कोई कलमे कुफर कह दे तो उसको हम काफिर नहीं कहेंगे, वो मोमिन ही मरा है, न तोबा न ईमान न कुफर। इसीलिए हदीस में फुकहाए किराम फरमाते हैं मरने वाले के पास अकलमंद आदमी को खड़ा रहना चाहिए, इंटेलिजेंट पीपल, जाकर किसी को न बताए, इसलिए कि अगर उसने कुछ देख लिया अजाब वगैरह तो अपनी जबान से कुछ कह दिया तो जाकर किसी को नहीं बताना चाहिए, ये बताना हराम है। मरने वाले से अगर कोई कैफियत हो जाए तो उसको किसी के सामने बताना जायज नहीं है, हराम है, छुपाना चाहिए इसको। तो जिस तरह मरते हुए कलमे का एतबार नहीं, मालम युगर गिर तोबा का एतबार नहीं, जब तक गले तक में रूह आ जाए, अब न तोबा कबूल है न ईमान कबूल, कुफर भी कबूल नहीं। अगर कोई मोमिन कलमे कुफर कह दे कोई परेशानी में आकर तो उसके कुफर को कबूल नहीं किया जाएगा, उसकी मौत ईमान पर हुई है। बात समझ में आ रही, दोनों तरफ से, खाली एक तरफ नहीं,
हो सकता है ऐसा अजाब आज देख ले, अजाब के परिश्ते गुनहगार था, कोई अजाब आ गया सामने और उसने मार डर के कह दिया कुछ।
लेकिन इस हालत में फलम्मा राओ बासना कालू आमन्ना बिल्लाहि वहदा व कफरना बिमा कुन्ना बिही मुशरिकीन फलम यकुन यन्फउ ईमानहु, अब तो उनका ईमान लाना कोई फायदा नहीं देगा। इसलिए तौबा करना हो तो पहले कर लेना चाहिए, ईमान लाना हो तो पहले लाना चाहिए। मरते हुए अब फरिश्ते सामने आ गए तो न ईमान मोतबर, न तौबा कबूल है, न कुफर। यहां उसने यही कहा, अजाब देख लिया उसने, डूबना देख लिया, तो अब तो कुछ मोतबर नहीं। काल आमनत आमनतु अन्नहु ला इलाहा इल्लल्लज़ी आमनत बिही बनू इस्राइल। आल आना, अब मोमिन बना। हमारे उस्ताद क्या कहते, अब मौलवी बना, अब मोमिन बना, अब मुसलमान। 400 साल की अल्लाह ने जिंदगी दी, तब तो कलमा नहीं पढ़ा तू। वकद असैत कबल वकुंता, उससे पहले तो तू नाफरमान था और अपने होने रब होने का दावा करता था। अल्लाह ने कहा, तूने अपने आप को रब कहा है, मैं तेरे बदन को बाकी रखूंगा ताकि आने वाली पूरी कयामत तक के लोग तेरी बॉडी को देखकर इबरत हासिल करें। रब जिसको आगे फरमाया, फल यौम नुनजी का, आज मैं नुनजी किसको कहते हैं, नजात किसको कहते हैं, आदमी परेशानी में उससे निकलकर हाई प्लेस पर जाकर सक्सेस में जाए उसको कहते हैं, गोया अल्लाह पाक ने। इसलिए कि बनी इसराइल तो निकल गए ऐसे बाहर, लेकिन उनको भी ऐसा एहसास होता था कि फिरौन नहीं मरा है, तो अल्लाह पाक ने उनको यकीन दिलाने के लिए कि मर चुका है, सारी उसकी आमिज गर्क हो गई, डूब गई, सिर्फ फिरौन की बॉडी को किसने, समंदर के मोजों ने ऐसा उछाला, एक बड़े पहाड़ के टीले पर जाकर गिरा ये बाहि, जिसको अल्लाह कहते फलयौम नुनज्जीका बेबदनिका, मैं तेरी बॉडी को बाकी रखूंगा, लितकून लिमन खल्फका आया, ताकि तेरे पीछे वाले लोग आयत के माना इबरत हासिल करें कि अल्लाह का अजाब कैसे आता है। लेकिन एक तफसीर अब्दुल्लाह इब्न अब्बास की यह है कि फिरौन जब लड़ने के लिए आया हजरत मूसा अलैहिस्सलाम के साथ उस समंदर के पास, तो सोने की जरा पहन कर आया था, गोल्ड शील्ड जिसको कहते हैं, गोल्ड शील्ड पहन कर आया था, और जैसे आर्मी के सरदार पहनते हैं ना शील्ड पहनते हैं आयरन की, ताकि कुछ न लगे, गोली न लगे, ये गोल्ड की शील्ड पहनकर आया था। अल्लाह ने उस शील्ड को भी बचाया सोने की, ये अब्दुल्लाह इब्न अब्बास फरमाते हैं रज़ियल्लाहु तआला। लेकिन गालिबन इसकी बॉडी मिली है, जो ममी को तलाश करते हैं ना लोग बॉडी को, तो खोदते खोदते मिस्र के लोगों की आदत है, मैंने जाकर सबको देखा है, अजीब, वहां मैं गया हूं कायरो में, देखा है मैंने फिरौन की बॉडी। इसलिए कि फिरौन किसको कहते हैं, उस जगह मिस्र के सारे बादशाहों को फिरौन कहते हैं, लेकिन मूसा अलैहि सलाम के जमाने में जो बादशाह था उसको भी फिरौन कहते हैं, लेकिन उसकी निशानी क्या है, वहां के अरब ने मुझे बताया, मैंने कहा ये सारे फराइन मौजूद है, फराइन है, ये भी पहले बादशाह था, ये भी पहले था, ये भी था, ये भी था, इसमें मूसा अलैहि सलाम के जमाने में कौन सा था। इसलिए कि मिस्रियों की आदत होती है, होती थी उस जमाने में वहां, कि वो कुछ दवाएं वगैरह रखकर एक सोकेस बनाते थे, बड़ा मकान बनाते थे। इसलिए कि फिरौन की बीवी की बॉडी मिली है, वो भी अजीब, सोने से पूरा भरा हुआ, उन्होंने मुझे बताया ये सारा पूरा मकान हमने जमीन से निकाला, वो पूरा एक कब्र नहीं बनाते थे, पूरा रूम बनाते थे उनका, और उसके अंदर में मार्बल वगैरह रखते थे, ऊपर नीचे सब, अंदर में उसकी जो लाइक चीज होती थी, उसके गोल्ड, उसके सिल्वर, उसके रिंग, सारी कीमती चीजें उसके अंदर रख देते थे, और फिर वो उसके अंदर में केस में बॉडी रखते थे। तो फिरौन की बॉडी भी इस तरह मिली है, कई हजार किलो सोना उनके पास है, आप जाकर देखो इतना सोना उनको मिला है। ये फिरौन के जमाने का, जिसको अल्लाह ने यह बयान किया, जीनतम वामवालन फिल हयात दुनिया, कहा इन सारे फराइन में ये फिरौन जो मूसा अलैहि सलाम के जमाने में, इसकी जो नाक थोड़ी कटी हुई है, और बाजों ने कहा इसकी एक उंगली ने समंदर की मछली खा गई थी, एक उंगली उसकी पैर की वो कटी हुई, ये फिरौन है, और ये मूसा अलैहि सलाम के जमाने का है। वहां सारा कैसे पता है, कहा 1907 में 1907 में करीब में रहने वाली कौम ने खोदना शुरू किया तो वहां से फिरौन का मकान निकला, यानी वो बना करके ऐसे दफन करते थे उसको, अंदर में बॉडी रखते थे एक केस में। मैंने कहा कैसे इतने साल बॉडी रहती? कहा उनके जमाने में उन्होंने बताया कारा काला काला कीड़ा होता है, इतना बड़ा कीड़ा, वो भी बताया मैंने कि हमने रखा है शोकेस में, ये काला जो बड़ा कीड़ा है ये उस जमाने में बड़ा कीमती होता था, बड़ा महंगा, कि हम इसको क्या कहते हैं, वो केस बनाते हैं उसमें बॉडी रखते हैं और उसमें ये कीड़ा छोड़ देते हैं कि कोई भी आदमी इसको खोलेगा, इसको ये डंक मारे तो वो आदमी मर जाएगा, तो उसका लकड़ा उसकी सारी चीजें सलामत रहती थी, वो लकड़ा बिल्कुल खत्म नहीं होता था और वो भी मार्बल के अंदर में सब कुछ रखा हुआ। उन्होंने मुझे बताया कीड़ा ये उस जमाने में बहुत महंगा होता था, ये कीड़ा उसमें रख दिया जाता था, बॉडी नहीं खाता था, अजीब हालत, लेकिन कोई आदमी कोशिश करता जिंदा आदमी खोलने का। कई लोग मर गए निकालते निकालते, कई लोग मर गए जो पिरामिड जिसको कहते हैं ना उसके अंदर से बॉडियां निकालते, कई अंग्रेज मर गए, कई मर गए, तो कहा कि ये हमने निकाला है, कहीं सोना तो जर्मनी ले गया, कहीं क्या ले गए, कहीं क्या ले गए, ये फिरौन की बॉडी के लिए मुझे बताया उन्होंने कि हर साल या हर दूसरे साल या हर कुछ साल के बाद हम इसकी बॉडी को भेजते हैं जर्मनी, कभी पेरिस, कभी कहां, कि उस पर दवाएं लगाई जाएं और उसकी नई पासपोर्ट बनाई जाती है, उसकी भी पासपोर्ट बनाई जाती है। लेकिन मैंने कहा भेजने के बाद, भेजने के लिए हमको वहां हमारी इसकी यहां इजिप्ट की पासपोर्ट बना करके हम उसको भेजते हैं, वरना बगैर पासपोर्ट के नहीं भेजा जाता, ताकि क्यों हर कंट्री में हम भेजते हैं अलग अलग सालों में, अल्लाह का वो लफ्ज है ना लिमन खल्फ का आया, ताकि बाद वाले निशानी हासिल करें, इबरत पकड़े इससे कि अल्लाह चाहे तो बॉडी बाकी रखे कि इसने रब होने का दावा किया, इसकी हालत देखो, ये कैसे रब बन सकता है, ये कैसे रब बन सकता है। कहा अल्लाह पाक ने कुरान में, लोग कहते थे बॉडी है ही नहीं, लेकिन ये बॉडी मिली है 1907 में पूरे उसके साथ सामान और उसकी वेपन और उसकी जरूरी चीजों के साथ मिली है, और अंदर में लिखा हुआ था पूरा, उस जमाने में लोग लिखते थे ये कौन है, ये कौन है, ये कौन है। आप कभी जाना काहिरो और वहां जाना अंदर में तो सारा रखा हुआ, अजीब अजीब। तो हमें ये कुरान की आयत याद आ जाती है, अल्लाह तूने ये आयतें मूसा नबी अलैहिस्सलाम पर उतारी है कई हजार साल के बाद, और वाकिया हमें मूसा अलैहिस्सलाम का सामने नजर आता है। फलयौम नुनजीका, अल्लाह कह रहे हम तेरी बदन को बेबदनी का, तेरे बदन को हम बचाएंगे, लितकून लिमन खल्फका आया, ताकि तुम्हारे बाद तेरे बाद वाले लोग तुझसे इबरत हासिल करें। वइन्न कसीरन मिनन नासी अन आयातिना लगाफिलून, फिर भी हमारी निशानियों से बहुत सारे लोग गाफिल हैं, अभी तक इबरत नहीं पकड़ते कि उसकी बॉडी 5000 साल हो गया अभी तक मौजूद है और क़यामत तक अल्लाह बाकी रखेगा। कुरान का हुक्म है, कुरान का फरमान कभी झूठा नहीं हो सकता है। इसलिए कुछ मसलियत होती है, आपको नहीं देखा टर्की के अंदर में बाज जगह में उनको नूह अलैहिस्सलाम की कश्ती भी मिली है इबरत के लिए, ताकि लोग इबरत हासिल करें कि नूह अलैहिस्सलाम एक नबी है, जिब्रील अलैहिस्सलाम की बताने से वो कश्ती बना है, कितनी बड़ी कश्ती बनाई कि कितने लोग बैठ गए उसमें, और 4-5 मंजिले की कश्ती थी वो भी मिल गई। इबरत हासिल करें कि मोमिन बन जा एक दिन, अल्लाह को तुझे जवाब देना है, अगर नहीं बनेगा तो फिर लतरउन्नल जहीम सुम्म लतरउन्नहा अइनल यकीन, जब कब्र में जाएगा ये सारा मंजर सामने आ जाएगा तब यकीन कर लेगा, लेकिन हनीस दिल्ली दूरस्त, अब तो चिड़ियन चुग गई क्या हवत, फारसी में कहते हैं चिड़िया तो खेत खा गई सब, अब वहां जाने से क्या फायदा है। इसलिए अपने आप को बचाने के लिए पहले से ईमान लाएं और अल्लाह पर यकीन रखें, अल्लाह की कुदरत पर यकीन रखें, और अल्लाह पर यकीन रखकर अल्लाह से दुआ करते रहे, अल्लाह तूने बगैर मांगे ईमान दिया है उसी ईमान पर बाकी भी रखना, अल्लाह तेरी तौफीक से ईमान मिला है अल्लाह तेरे फजल से उसी ईमान पर मौत भी दे देना। आमीन।
تاکہ قیامت میں تیرے سامنے میں سرخ روئی مل جائیں اور برائی سے اور عذاب سے اللہ تمہیں بچا لے. یہ سبق ہمیں آج کے اس درس سے ملتا ہے. انشاءاللہ پھر آگے بہت ساری بات بنی اسرائیل کے بارے میں بیان. اب بنی اسرائیل کیا کر رہے ہیں آگے چل کر اس کو بیان کر رہے ہیں نا کہ بنی اسرائیل پر نعمتیں تو دی ہے لیکن وہ بھی اللہ کے نافرمان بن رہے ہیں. یہ تو بنی چکے ہیں یہ لوگ تو, لیکن کیسے بنے ہیں دیکھو آج دیکھ رہے ہیں آپ. اللہ پاک ہمیں عمل کی توفیق. اللهم صل على سيدنا مولانا محمد النبي الأمي وآله وبارك وسلم تسليما. يا رب لك الحمد كما ينبغي لجلال وجهك ولعظيم سلطانك. يا الله ہمارے گناہوں کو معاف فرما, اللہ ہم پر رحم فرما. اے اللہ تیرے قرآن کی محبت میں ہم جمع ہوئے ہیں, یا اللہ اس قرآن کی برکت سے ہمیں معاف فرما, قرآن کی برکت سے ہمیں معاف فرما. اللہ تیرے گھر میں بیٹھے ہیں, تیرے قرآن کو لے کر بیٹھے ہیں, سمجھنے سمجھانے کے لیے بیٹھے ہیں, ٹوٹی پھوٹی زبان میں سمجھنے سمجھانے کے لیے بیٹھے ہیں, نماز پڑھ کر بیٹھے ہیں. اللہ اللہ تیرا فرمان ہے, الیہ یسعد الکریم الطیب والعمل الصالح یرفعو. کوئی نیکی کا کام کر کے اللہ سے مانگو, اس نیکی کے صدقے اللہ دعا قبول کر لیتا ہے. یا اللہ ہم تو ہے ہی کمزور, لیکن تیرا قرآن زبردست تیری کتاب ہے. اللہ تیرے گھر میں بیٹھے ہیں, عشاء کی نماز پڑھ کر بیٹھے ہیں, تیرے قرآن کی محبت میں بیٹھے ہیں, اس قرآن کے صدقے, تیرے گھر کے صدقے, یا اللہ ہم سب کے گناہوں کو معاف, ہماری آل اولاد کے گناہوں کو معاف, اللہ ہماری آل اولاد کے گناہوں کو معاف, اللہ ہمارے ماں باپ کے گناہوں کو معاف, اللہ اس پورے مجمع کو معاف فرما. یا اللہ یہ سب اپنے کام کاج کو چھوڑ کر تیرے قرآن کی محبت میں آئے ہوئے ہیں, سب کو اللہ قرآن کی برکت عطا فرما, قرآن کی رحمت عطا فرما, قرآن کی عظمت عطا فرما, سر بلندی عطا فرما, سرخ روئی عطا فرما, ایمان قوت عطا فرما, استقامت علی الدین نصیب فرما, پریشانی مشکلوں سے حفاظت فرما, بیماریوں سے حفاظت فرما. یا اللہ پوری امت کے حال پر رحم فرما. جہاں جہاں یہ آواز پہنچ رہی ہے, گھروں پر لوگ سن رہے ہیں, ویب سائٹ کے ذریعے سن رہے ہیں, اللہ سبھی کی مغفرت فرما. یا اللہ میرے محسنین دوست احباب کی مغفرت فرما. اللہ میرے مریدین جہاں جہاں پر ہے, اللہ سب کو عافیت نصیب فرما, سب کی مغفرت فرما. اللہ سب کو برکت عطا فرما, سب کی مغفرت فرما. اللہ دنیا میں بھی ہمیں سرخ روئی نصیب فرما, تو ہم سے راضی ہو جا, موت پر بھی راضی ہو جانا اور مرنے کے بعد بھی. یا اللہ پیارے حبیب صلی اللہ علیہ وسلم کی مبارک ہاتھوں سے حوض کوثر کا پانی دے دینا. یا اللہ بغیر حساب کے جنت میں داخل کر دینا. یا اللہ تیری رحمت کے امیدوار ہے, اللہ تیرے فضل کے امیدوار ہے, تیرے کرم کے امیدوار ہے. یا اللہ جو کچھ ہم کہتے ہیں سنتے ہیں, ہمیں عمل کی توفیق بھی نصیب کر. ہمارے ایمان جو تو نے بغیر مانگے ہمیں دیا ہے اور بغیر مانگے مومن کے گھر میں پیدا کیا ہے, ایمان والوں کے گھر میں پیدا کیا ہے, یا اللہ میں اس کی قدر کی توفیق نصیب کر. یا اللہ میں اس کی قدر کی توفیق نصیب کر. یا اللہ تیری بڑی نعمت ہے ایمان. دنیا میں لوگ کہتے ہیں دنیا والوں کو بڑی نعمتیں مل گئی, ہمارے پاس ہے کیا سوائے ایمان کے؟ یا اللہ یہ نعمت کی ناقدری ہے, ایمان سے بڑھ کر کوئی چیز نہیں ہے. یا اللہ ایمان والا دنیا میں بھی کامیاب, قبر میں بھی کامیاب, قیامت میں بھی کامیاب. اللہ تو نے ہمیں ساری دنیا سے بڑھ کر نعمت ایمان دیا ہے, اس ایمان کے صدقے اے اللہ ہماری مغفرت کر دینا اور ہمیں نجات دے دینا, جنت الفردوس میں داخل کر دینا. یا اللہ جو مانگا عطا فرما, نہ مانگ سکے اپنے فضل و کرم سے عطا فرما, نبی کریم صلی اللہ علیہ وسلم کے صدقے عطا فرما. وصلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد والی وسلم اجمعین. برحمتک یا ارحم الراحمین.